यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा इलामको माईनगर अस्पताल र झापामा भागीरथा न्यौपाने अस्पतालको उद्घाटन। विकास निर्माणको काममा सहभागी बन्न सबैमा प्रधानमन्त्रीको आग्रह। आगामी वर्षको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउने उद्योगी व्यवसायीको विश्वास। म्यानमारको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परि कम्तीमा 22 जनाको मृत्यु। र विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबलमाथि लगाएको कन्ट्रोल फण्डिङ हटायो। प्रधानमन्त्री केपी शर्मा ओलीले इलाममा निर्मित माई नगर अस्पताल र झापामा निर्मित भागीरथा न्यौपाने बुद्ध शान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ। इलामको माई नगरपालिका 2 दानाबारीमा 10.5 रोपनी क्षेत्रफलमा 10,70,00,000 रूपियाँको लागतमा 1500 माई नगर अस्पताल निर्माण गरिएको र आजदेखि नै सेवा शुरू भएको नगर प्रमुख खम्बा सिंह लिम्बुले बताउनुभयो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास निर्माणका काममा कसैले अवरोध गर्न नहुने बताउँदै विकास निर्माणका काममा सहभागी बन्न सबैलाई आग्रह गर्नुभयो। यसै गरी प्रधानमन्त्री ओलीले झापाको बुद्ध शान्ति गाउँपालिका 3 निर्मित भागीरथा न्यौपाने बुद्ध शान्ति अस्पतालको पनि आजै उद्घाटन गर्नुभयो। 15 कट्ठा जग्गामा 6,50,00,000 लागतमा 10 शैयाको अस्पताल निर्माण भएको हो। अस्पतालले आगामी साउन 1 गतेदेखि 24 घण्टा नै उपचार र बर्थिङ सेवा प्रदान गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो। आजै प्रधानमन्त्री ओली झापाको कन्काई नगरपालिका र इलामको माई नगरपालिकाका अव्यवस्थित बसोबासी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनी पूर्जा वितरण गर्नुभएको छ। त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधा सहित सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज अस्पतालमा 1500 सहितको आकस्मिक कक्ष, ग्रीन एरिया वार्ड र आधुनिक प्रविधि सहितको 3 टेस्ला एमआरआई सेवा उद्घाटन गर्नुभयो। त्यस अवसरमा मन्त्री पौडेलले थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो। अस्पतालका निर्देशक प्राध्यापक डाक्टर सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको र अब बिरामीले महँगो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने बाध्यता नरहने बताउनुभयो। भक्तपुर र जाजरकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। आज सूर्यविनायकमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो। आजै जाजरकोट जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 7 स्थानीय तह अन्तर्गत 16-23 महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डाक्टर सुनिल पुनले जानकारी दिनुभयो। बैतडीमा आज जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। धनगढ़ीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ढिलासैनी गाउँपालिका 1 चालक समेत रहेका 24 वर्षीय सन्तोष बहादुर राणा र सोही ठाउँका 32 वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो। जीपमा सवार अन्य 6 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनालाई उपचारका लागि धनगढ़ी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बाढ़ी र पहिरोका कारण आज देशका विभिन्न 5 राजमार्ग अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङ लामु राजमार्ग, भेरी करिडोर, अर्नीको राजमार्ग र डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 1 छलघाट सड़क अवरूद्ध भएका हुन्। पहिरोले अवरूद्ध भएका अन्य 4 सड़क एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो। रोल्पा र गुल्मी जोड्ने शहीद राजमार्ग, कालीगण्डकी करिडोरका साथै खोडपे बजाङ जोड्ने जयपृथ्वी राजमार्ग सवारी साधन सञ्चालनमा आएका छन्। चन्द्रागिरी नगरपालिकाका दर्जनौ स्थानमा पहिरोको जोखिम देखिएको छ। यस वर्षको वर्षामा चन्द्रागिरी 1, 2 र 3 पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वड़ा नम्बर 1, 2, 3, 5 र 9 का केही स्थान पुनः जोखिममा परेका हुन्। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा आर्जन गर्न सकिने बताउनु भएको छ। आज काठमाण्डुमा नेपाली कंग्रेस नागार्जुन नगरपालिका दुईले आयोजना गरेको कार्यक्रममा उहाँले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहलहैमा नलाग्न सुझाव दिनुभयो। उहाँले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद केवल एउटा राजनैतिक सिद्धान्त मात्र नभएर मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले जबजका बारेमा उच्च शैक्षिक संस्थाहरूमा अध्ययन अनुसन्धान र छलफल हुनुपर्ने बताउनुभयो। वर्षायाममा जंगल क्षेत्रमा विभिन्न प्रकारका च्याउ उम्रने गर्दछ, तर सबै च्याउ खान लायक हुँदैन। त्यसैले वर्षायाममा पाइने जंगली च्याउको सही पहिचान गरेर मात्र खानुपर्ने जानकारहरू बताउँछन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
राजौर नगरपालिका चारका हेमन्त होलीलाई गत वर्षको वर्षायामले नमेटिने या दिएर गयो। हेर्दै खाउँ खाउँ लाग्ने जंगलमा उम्रेको च्याउ घर ल्याई पकाएर खाँदा आफू भाइ र छिमेकका तीन सहित पाँचजना बिरामी पर्नुभयो। तत्काल सल्यान जिल्ला अस्पतालमा ल्याएर उपचार पछि ज्यान जोगियो। उक्त घटनाले आफू मात्र नभई छिङ्गु गाउँ नै जंगली च्याउदेखि सचेत रहेको ओलीले बताउनुभयो।
च्याउ सेवनपछि उपचार चाहिँ जिल्ला अस्पताल सल्यान खलङ्गामा गरेका थियौँ र उक्त उपचार पछि यो हाम्रो गाउँमा चाहिँ एउटा नयाँ खालको एकदम पाठ सिकेका छन् यहाँका समुदायका मान्छेहरूले। कति च्याउहरू खानुहुन्छ भने कृपया हजुरहरूले पनि च्याउलाई चाहिँ एकदमै किनेर चाहिँ सेवन गर्नुहोला।
बनगाड कुपिन्डी नगरपालिका तीनका खल बहादुर बुढालाई पनि जंगलमा उम्रेको च्याउ टिपेर खान भने निकै डर लाग्छ।
वन जंगलमा तपाईँको अहिले अब धेरै समाचारमा पनि आउने तपाईँको मान्छेहरू पनि धेरै बिरामी हुने मर्ने भएको कारणले अब अहिले हामीलाई च्याउ खान पनि अलिक डर लाग्छ।
नेपालमा 1300 प्रजातिका च्याउ पाइन्छन्, त्यसमध्ये करिब 110 प्रजातिका च्याउ मात्र खान योग्य छन्। सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा खान योग्य हो भनेर छुट्याउन नसकिने च्याउ विज्ञहरूको भनाई रहेको छ। नाचिनेको च्याउ नखानु नै उत्तम हुने तथा च्याउका बारेमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख तथा च्याउ विज्ञ डाक्टर मित्र पाठक बताउनुहुन्छ।
वनस्पति अनुसन्धान केन्द्र सल्यानले गाउँठाउँमा पुगेर विषालु च्याउको बारेमा विभिन्न पम्पलेट पोस्टरहरू सार्वजनिक स्थानहरूमा टाँगेर किसानहरूसँग अथवा स्थानीयहरूसँग छलफल गरेर च्याउका फोटाहरू देखाएर यस्ता च्याउ खान हुन्छन् यस्ता हुँदैनन् भन्ने हिसाबले हामीले सचेतनाका कार्यक्रमहरू पनि गर्दै आइरहेका छौँ।
स्वादको खोजीमा ज्यानको जोखिम लिने बेला होइन यो। जंगलको च्याउ चिन्न गाह्रो छ, तर सुक्दा क्षतिपूर्ति असम्भव हुन सक्छ। आउनुहोस् आफै सचेत बनाऊ, अरूलाई पनि सचेत बनाऊ। दीपक शर्मा, सल्यान।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ। टानका महासचिव सोनाम ग्यालजेन शेर्पाले एक विज्ञप्ति जारी गरी गत मंगलबार बिहान लेन्दे खोलामा गएको बाढ़ीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रीहरू समस्यामा परेको बताउनुभयो। आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका साथ बस्ने उदयपुर त्रियुगा नगरपालिका नौघर भएकी 35 वर्षीया विमला दनुवार र काठमाण्डु नागार्जुन नगरपालिका एक बस्ने कास्की पोखरा महानगरपालिका 26 घर भएकी 48 वर्षीय रामकुमारी रोका मगर रहेको नेपाल प्रहरीले जनाएको छ। दनुवारले चारजनाबाट 8 लाख र रोका मगरले दुईजनाबाट 2 लाख रूपियाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहिबार पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सागाइङ क्षेत्रको लिन्ता लु गाउँ स्थित एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परिकम्तीमा 22 सर्वसाधारणको ज्यान गएको छ, जसमा 3 बालबालिका रहेका छन्। सशस्त्र द्वन्द्वका कारण विस्थापित सर्वसाधारण गुम्बामा आश्रित थिए। सन् 2021 सैन्य कुपछि म्यानमारमा गृहयुद्ध शुरू भएको थियो। सागाइङ विद्रोहीको बलियो प्रभाव क्षेत्र मानिन्छ। यो क्षेत्र केही महिना अघि 7.7 रेक्टर स्केलको भूकम्पबाट पनि प्रभावित भएको थियो, जसमा करिब 3,800 जनाले ज्यान गुमाएका थिए। भारतको अहमदाबादमा भएको विमान दुर्घटना इन्जिनमा इन्धन आपूर्ति रोकिएका कारण भएको पुष्टि भएको छ। भारतको विमान दुर्घटना अनुसन्धान विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेण्डमै दुवै इन्जिनका स्विचहरू बन्द भएका थिए। भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इण्डियाको यात्रुवाहक विमान जून 12 दुर्घटना हुँदा 260 जनाको ज्यान गएको थियो। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आन्तरिक अर्थतन्त्रलाई लयमा ल्याउने निजी क्षेत्रका विभिन्न संस्थाहरूले विश्वास जनाएका छन्। मौद्रिक नीति घर जग्गा शेयर बजार जस्ता विषयमा खुक्लो हुनु समग्रमा आर्थिक गतिविधिलाई बढ़ाउने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनुभयो। अध्यक्ष ढकालले महासंघले माग गरेका सबै कुराहरू पूर्ण रूपमा सम्बोधन नभए पनि यसअघि अनावश्यक रूपमा कड़ा गरिएका प्रावधानहरूलाई खुक्लो बनाइनु सकारात्मक भएको बताउनुभयो। यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मौद्रिक नीतिले वित्तीय नीतिको लक्ष्यलाई सहयोग गर्ने प्रयास गरेको बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले 10% रकम तिरेर कर्जा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिनु, शेयरधितो कर्जाको सीमा 25 करोड़ पुर्याइनु र घर किन्नका लागि कर्जा सीमा 3 करोड़ गरिनुले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्ने बताउनुभयो। युवाहरूमा विदेशै जानुपर्ने फेसन चलिरहेका बेला देशका विभिन्न स्थानका केही युवाले भने गाउँघरमै कृषि तथा पशुपालन व्यवसायलाई विशेष रूपमा अगाडि बढ़ाइरहेका खबरहरू आउने गरेका छन्। कैलालीको जानकी गाउँपालिका नौका खेम बहादुर चन्दले करिब 9 बिघा जमीन लीजमा लिएर बाख्रा पालन गरी अहिले राम्रो आमदनी गरिरहनु भएको छ। यस्तै कपिलवस्तुको बहडिलवामा कृषि तथा पशुपालन सँगसँगै गर्दै आउनुभएका कृषकहरू हनुमान गौड, कुर्मिला मुराउ, सदानन्द कहार लगायतले गाउँमै बसेर राम्रो कमाइरहेको वडा सदस्य निरञ्जन यादवले बताउनुभयो। यस्तै मुस्ताङको टुकुचेका स्याउ किसान निरज तुलाचनले स्याउ खेतीबाट आफूहरूको जीवनमा राम्रो प्रगति भएको बताउनुभयो। पाल्पाको रामपुर क्षेत्रमा पनि पछिल्लो समय व्यवसाय कृषि पशुपालन गर्नेको संख्या बढ़दै गएको र त्यसबाट जीवन स्तरमा सुधार भइरहेको रामपुरका गाईफर्म संचालक गणेश आचार्यले बताउनुभयो। गरे आफ्नै ठाउँमा गर्न सकिन्छ भन्ने यस्ता उदाहरणबाट पाठ लिएर अघि बढ़न सक्ने हो भने मुलुकलाई समृद्धितर्फ लैजान सकिने भएकाले 3 तहकै सरकारले यसमा राम्रो पहल कदमी लिनु आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
अब खेल समाचार रमेश टमटाबाट।
अखिल नेपाल फुटबल संघ एन्फामाथि विश्व फुटबल महासंघ फिफाले लगाएको कन्ट्रोल फण्डिङ हटाएको छ। फिफाले उपलब्ध गराउने आर्थिक सहयोगमा अपारदर्शिता र भ्रष्टाचारको आशंका गर्दै एन्फालाई फिफाले सन् 2021 मार्च 15 तारीखदेखि कन्ट्रोल फण्डिङ प्रणाली लागू गरेको थियो। फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिने गर्दथ्यो। एन्फाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै फिफाले कन्ट्रोल फण्डिङ हटाएको उल्लेख गरेको छ। साफ U20 महिला च्याम्पियनशीप अन्तर्गत दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली बंगलादेशसँग खेल्दैछ। यसअघि नेपालले भूटान विरूद्ध शानदार जीत निकालेको थियो। बंगलादेशको ढाकामा जारी च्याम्पियनशीपको पहिलो खेलमा नेपालले भूटानलाई 6-1 गोलले हरायो। शुक्रबार राति भएको एकपक्षीय खेलमा नेपालले पहिलो र दोस्रो हाफमा समान 3-3 गोल गरेको थियो। नेपालका लागि स्ट्राइकर पूर्णिमा राई एक्लैले 4 गोल गरेकी थिइन्। सोनु परियारले 2 गोल थपेकी थिइन्। नेपालमा रातमा आयोजना हुने एकमात्र 10 किलोमिटर दूरीको नेपालगंज नाइट रन अब विश्व दौड़ मंचमा पहुँच बनाउँदै एसोसिएशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस एम्समा औपचारिक रूपमा आबद्ध भएको छ। संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज 3 गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि शुरू गरिएको थियो। यो आबद्धतासँगै नेपालगंज नेपालकै पहिलो शहर बनेको छ जहाँ एम्सद्वारा मान्यता प्राप्त 2 इभेन्टहरू धारा नेपालगंज म्याराथन र नेपालगंज नाइट रन हुने त्यहाँबाट हाम्रा संवाददाता नवीन गिरीले जानकारी दिनुभयो।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा इलामको माई नगर अस्पताल र झापामा भागीरथा न्यौपाने अस्पतालको उद्घाटन। विकास निर्माणको काममा सहभागी बन्न सबैमा प्रधानमन्त्रीको आग्रह। आगामी वर्षको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउने उद्योगी व्यवसायीको विश्वास। म्यानमारको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा परि कम्तीमा 22 जनाको मृत्यु। र विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबलमाथि लगाएको कन्ट्रोल फण्डिङ हटायो। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।